بسم الله الرحمن الرحيم
ترجمة الباب چل رہا تھا حضرت نبی کریم صلی اللہ علیہ وسلم پر جھوٹی بات بیان نہ کرنا، جھوٹی حدیث بھی نہیں، جھوٹا واقعہ بھی نہیں، جھوٹی بات بھی نہیں، حضرت نبی کریم صلی اللہ علیہ وسلم کے معاملے میں بہت زیادہ احتیاط برتنے کی ضرورت ہے۔ کذب علی الرسول حقیقت میں کذب علی اللہ ہے، رسول پر جھوٹ بولنا یعنی اللہ پر جھوٹ بولنے کے مانند ہے، اس لیے کہ نبی کریم صلی اللہ علیہ وسلم جو بات بھی بولیں گے وہ اللہ کی بات ہوتی ہے۔ وما ينطق عن الهوى، اسی لیے حضور کی طرف جھوٹی نسبت، یہ حقیقت میں اللہ پر جھوٹی نسبت ہے۔ اس کے بعد ایک نازک مسئلہ سمجھیں، نبی کریم صلی اللہ علیہ وسلم کی طرف اگر کسی شخص نے ایک مرتبہ بھی جھوٹی روایت منسوب کر لی، ایک مرتبہ بھی پکڑا گیا کہ آپ صلی اللہ علیہ وسلم کی طرف یہ جھوٹی روایت منسوب کرتا ہے، تو امام احمد، امام حمیدی رحمت اللہ علیہ فرماتے ہیں اس کی ساری روایات مردود ہے، ساری روایات اس کی مردود ہے۔ ایک مرتبہ کس بار رسول میں پکڑا گیا تو آئندہ اس کی کوئی روایت قبول نہیں کریں گے، تمام روایات اس کی مردود ہو جائے گی۔ امام نووی اور امام ابن حمام کی رائے یہ ہیں کہ اگر یہ کاذب سچی توبہ کر لے تو مقبول ہوگی، امام نووی امام کمال الدین ابن حمام کی رائے ہے کہ یہ کاذب سچی توبہ کر لے تو توبہ مقبول ہوگی، اس لیے کہ کذب علی الرسول زیادہ سے زیادہ فسق ہے، اس لیے توبہ کر لے تو توبہ قبول ہو جائے گی۔ بعض حضرات نے فرق کیا ہے کہ اگر کوئی آدمی بات چیت کے درمیان میں کذب بیانی سے کام لے رہے، جیسے دوستوں میں آپس میں مجلس ہو رہی ہے اور کوئی جھوٹی حدیث حضور کے نام پہ بنا ڈالی، منسوب کر ڈالی، پھر توبہ کر لی تو یہ توبہ اس کی معتبر ہے، لیکن اگر باقاعدہ اہتمام سے وہ نبی کریم صلی اللہ علیہ وسلم کی طرف جھوٹ کی نسبت کرتا ہے تو یہ جرأت اور بے باکی کا نتیجہ ہے، علل اعلان مجمع عام میں باقاعدہ مجلس کا انعقاد کر کے اگر وہ جھوٹ کی نسبتیں کرتا ہے، جھوٹی نسبتیں کرتا ہے، تو یہ جری ہونے کی بات ہے۔ यानी उसके दिल में कोई डर नहीं है और जुरत और हिम्मत के साथ हुजूर पर झूठ बोल रहा है, ऐसा आदमी हमेशा के लिए एतबार खो देता है। यानी फिर आइंदा ये आदमी इस तरह जो हदीस भी बयान करेगा उस हदीस को हम कबूल नहीं करेंगे, इसलिए कि इसके मिजाज में जुरत आ गई है, बेबाकी आ चुकी है। फिर उसकी कुछ सूरतें और भी हैं। नंबर एक, अगर बिलकस्द झूठ बोला नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर, तो इसने गुनाह का काम किया, गुनाह कबीरा का इर्तिकाब किया। नंबर दो, सहवन या खतअन बोला तो ये किज़्ब पर गुनाह नहीं है। सहवन खतअन बोला तो इस किज़्ब पर गुनाह नहीं है। नंबर तीन, बिला कस्द लापरवाही किल्लत मबालात की वजह से अगर झूठ बोला तब भी गुनाह है। बिला कस्द लापरवाही से बोला, किल्लत मबालात की वजह से बोला, तब भी किस्बा अलर रसूल गुनाह है। नंबर चार, इत्तिफाकन किस्बा अलर रसूल हो गया तो अल्लाह ताला गुनाह माफ फरमा देंगे, लेकिन आदत न बनाओ। इत्तिफाकी कभी कभार हो गया, अल्लाह ताला माफ कर देंगे। हज़रत मौलाना शरीफ हसन साहब देव, शरीफ हुसैन साहब देवबंदी रहमतुल्लाह अलैह, साबिक शेखुल हदीस दारुल उलूम देवबंद ने इसकी एक बहुत अच्छी मिसाल दी है किस्बा अलर रसूल की। फरमाते हैं कि अगर कोई हुकूमत तंग दस्ती का शिकार हो जाए गरीब हो जाए, दूसरा आदमी अपनी हुकूमत की करेंसी जाली नोटें छापना शुरू कर दे, तो भाई हमारी हुकूमत गरीब हो गई है, चलो मैं नोटें छाप छाप करके तकसीम करूं ताकि हमारी हुकूमत की कुछ मदद हो जाए, तो भी ये आदमी हुकूमत की नज़र में मुजरिम बनेगा, काबिले गिरफ्त होगा, सजा याब होगा। भले मुल्क गरीब हो गया, दिवालिया हो गया, लेकिन मुल्क की करेंसी छापने की उसको इजाज़त नहीं दी जाएगी। यहाँ तो फैज़ान नबूवत में कभी तंगी हो ही नहीं सकती। हज़रत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी उम्मत को हर तरह की अकमल रहनुमाई फरमा दी, कहीं कोई तंगी की बात है ही नहीं किसी उन्वान पर। फिर भी कोई आदमी जाली हदीसें घड़ घड़ करके इशाद शुरू कर दे रहे तो उस आदमी को माफ नहीं किया जाएगा, अल्लाह के यहाँ उसको सख्त सज़ा होगी। इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मामले में बनावटी बातें, झूठी बातें, झूठे वाकिये से हत्तल इम्कान बचना चाहिए, यानी अपने आप को कामिल तौर पर बचाना चाहिए, यही तकाज़ाए ईमान है। अब चंद रिवायतें लाए इमाम बुखारी और बहुत अच्छी तरतीब से लाए। पहली रिवायत शरी हुरमत पर दलालत करने वाली रिवायत है, ربعی ابن ہراش فرماتے ہیں سمعت علیاً یقول میں نے حضرت علی رضی اللہ تعالیٰ عنہ کو ارشاد فرماتے ہوئے سنا قال النبی صلی اللہ علیہ وسلم نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا لا تکذبوا علی میرے اوپر جھوٹ مت باندھو میرے اوپر جھوٹ مت باندھو ہر طرح کے جھوٹ بولنے والے کے بارے میں یہ جملہ عام ہے یعنی میری طرف جھوٹے کلام کی نسبت مت کرو میری طرف جھوٹے کلام کی نسبت مت کرو یہ حکم قیامت تک کے لیے عام ہے یاد رکھو نبی کریم صلی اللہ علیہ وسلم کے مبارک زمانے سے لے کر کے قیامت تک کے لیے یہ حکم ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کی طرف جھوٹے کلام کی نسبت مت کرو فَإِنَّهُ مَنْ كَذَبَ عَلَيَّ فَلْيَلِجِ النَّارَ اس لیے کہ جو میرے بارے میں جھوٹ بولے گا وہ جہنم میں داخل ہوگا امر بمانا خبر ہے جو میرے بارے میں جھوٹ بولے گا وہ جہنم کے اندر داخل ہوگا بہت سے حضرات نبی کریم صلی اللہ علیہ وسلم کی طرف جھوٹی بات کی نسبت کرنے والے کو اسلام سے خارج قرار دیتے ہیں وہ آدمی اسلام ہی سے نکل جائے گا اس نے بھی نبی کریم صلی اللہ علیہ وسلم کے لیے جھوٹ بات کی نسبت کی جھوٹا واقعہ گڑھا جھوٹی بات بیان کی وہ آدمی اسلام سے خارج ہو جاتا ہے لیکن آپ کو مسئلہ تفصیل سے بتلا دیا گیا اسلام سے وہ آدمی خارج نہیں ہوگا بڑا گنہگار ہوگا فسق کا مرتکب بنے گا اب یہ ہو گئی حدیث اب یہاں بعض لوگوں نے ایک نحوی جھنجھٹ کھڑی کر کے ایک غلط مسئلہ کھڑا کیا کیا نحوی جھنجھٹ کھڑی کی وہ یوں کہتے ہیں کہ من کذب علی پھر آگے یہ روایت اور الفاظ سے بھی آ رہی ہے کہتے ہیں اعلیٰ ضرر کے لیے آتا ہے کلام عرب میں لفظ اعلیٰ ضرر کے لیے کیا مطلب اگر نبی کریم صلی اللہ علیہ وسلم کی طرف جھوٹا واقعہ جھوٹی حدیث کوئی منسوب کرے اور اس سے دین میں نقصان ہوتا ہو تو یہ وعید ہے اور اگر دین میں فائدہ ہوتا ہو تو یہ وعید نہیں ہے دیکھیے کیسی جھنجھٹ کھڑی کر رہی اللہ آتا ہے سادہ ہو چکا ہے اللہ ضرر کے لیے آتا ہے کیا نتیجہ نکالا کہ اگر نبی کریم صلی اللہ علیہ وسلم کی طرف جھوٹی نسبت جھوٹا واقعہ جھوٹی حدیث دین میں نقصان ہوتا تو ممنوع ہے یہ وعید ہے اور اگر دین کا فائدہ ہوتا ہو تو جھوٹی بات جھوٹا واقعہ جھوٹی حدیث بڑھنا جائز ہے اس لیے وائزین طبقے نے صوفیہ کے طبقے نے معتزلہ اور خوارج کرامیاں کی اتباع میں من گھڑت واقعات اور احادیث امت میں چلانے کو ثواب سمجھا. اصل تو یہ گمراہ فرقوں کا نتیجہ نظریہ تھا کرامیاں معتزلہ کہ بھائی کوئی نماز نہیں پڑھتا تو اس کو ڈرانے کے لیے قصے گھڑو, پھر اس قصے کو گھڑ کر کے نسبت کر جو حدیث ہے اور بے نمازی کو سنایا وہ من گھڑت قصہ, وہ ڈر گیا اور نمازی بن گیا. کیا دیکھو فائدہ ہو گیا نا امت کا. تو یہ اصل نظریہ ہے معتزلہ کرامیہ کا. پھر امت کے صوفیہ نے اور وائزین نے بھی اس مسلک کو پکڑ لیا, حالانکہ یہ چیز استدلال غلط ہے چند وجوہات. ہاں, دوسرا انہوں نے ایک روایت جو امام طحاوی نے اور امام بزار رحمۃ اللہ علیہ نے اپنی کتاب میں لی ہے اس سے استدلال کیا ہے. من کذب علی لیدل به الناس فلیلجن نار, طحاوی اور بزار کی روایت میں لیدل به الناس کا لفظ زائد ہے کہ جس نے میرے اوپر جھوٹ نسبت کی تاکہ اس کے ذریعے سے لوگوں کو گمراہ کرے. دل بہن ناس, اس کے ذریعے سے لوگوں کو گمراہ کرے تو اپنا ٹھکانہ جہنم میں پکڑے. ابھی زیادتی کے ذریعے وہ لوگ کیا استدلال کر دیں, اگر گھڑی ہوئی حدیث سے لوگ گمراہ نہ ہوتے ہو بلکہ ہدایت پر آتے ہو تو حدیثیں گھڑنے میں کوئی حرج نہیں ہے. حدیثیں گھڑنے سے اگر لوگ ہدایت پہ آتے ہو تو حدیثیں گھڑنے میں کوئی حرج. یہ کہہ کر انہوں نے جو ہے گمراہی کا دروازہ کھول دیا ہدایت پر لانے کے نام سے. ایسی بہت ساری من گھڑت روایتیں جو اس زمانے کے اندر بہت چلتی ہیں. حجت الوداع کے وقت پر جن صحابہ کے گھوڑے میدان مینا میں عرفات میں جس رخ پر تھے, جیسے حضور کا خطبہ سنا بلغوا عنی ولو آیا, جس صحابی کے گھوڑے کا رخ جس جہت میں تھا انہوں نے اس طرف گھوڑے دوڑا لیے اور وہ صحابہ دنیا کے کونے کونے میں پہنچ گئے اور پوری دنیا میں جا کر کے قبریں بنا لی اور دین کو دنیا میں چمکا کر کے رکھ دیا. اللہ جانے یہ حدیث کہاں ہے. حجت الوداع کے کسی جز میں یہ روایت نہیں ہے. جس صحابی کے گھوڑے کا رخ جدھر تھا صحابی نے انہیں ٹن بھی نہیں دیا, حضور کا خطبہ پورا ہوا اور انہوں نے ادھر ہی گھوڑے دوڑانے چالو کر دیا اور جدھر جس کے گھوڑے کا رخ تھا وہ گھوڑا دوڑا دیا اور دنیا بھر میں پھیل گئے صاحب اور جا کر کے انہوں نے دین پہنچا کے دنیا میں قبریں بنا دی. ایسا دین پہنچانے کا جذبہ پیدا کر دیا. یہ حدیث بیان کر دیں آپ سنتے ہیں اور ماشاءاللہ ماشاءاللہ کیا بیان رہا آج, واہ واہ آہا کرتے رہتے ہیں. تو سنیے اس روایت کے بارے میں. نمبر ایک, خود امام طحاوی رحمۃ اللہ علیہ نے اس زیادتی کو منکر کہا ہے. اس روایت کی سند میں طلحہ کا سما عمر بن شریحبیل سے ثابت نہیں ہے. یہ سند کے اعتبار سے کمزوری ہو گئی. نمبر دو، موصولاً مرسلاً دونوں طرح یہ روایت ہے، اور امام نووی رحمۃ اللہ علیہ نے لیدل بہ الناس والی زیادتی کو باطل بتلایا ہے. نمبر تین، لیدل بہ الناس میں لام تاکید کے لیے ہے، جیسے فمن اظلم ممن افترى على الله كذبا ليضل الناس. نمبر چار، لام سیرورت کے واسطے ہیں، سیرورت یعنی ایسی من گھڑت باتوں کا انجام گمراہی ہی ہوگا، گمراہی ہی ہوگا، گمراہی ہی ہوگا. یعنی جو بات نبوی نہیں ہے وہ بات چاہے ظاہر میں کتنی ہی وزندار معلوم ہو، کبھی اس کے ذریعے آدمی کو ہدایت مل نہیں سکتی، گمراہی ہی مل سکتی ہے، گمراہی ہی مل سکتی ہے، گمراہی ہی مل سکتی ہے. جی اس کی سند میں ایک دو لطیفے دیکھو. دو تابعی ہے آپس میں ایک دوسرے سے روایت کر رہے ہیں. جامع ابن شداد یہ تابعی ہے، عامر ابن عبداللہ یہ بھی تابعی ہے. ایک تابعی دوسرے تابعی سے نقل کر رہے ہیں، جامع اور عامر دونوں تابعی آپس میں ایک دوسرے سے روایت نقل کرتے ہیں. ایک لطیفہ ہو گیا. دوسرا لطیفہ دیکھو، دو صحابی ہے، دونوں صحابی آپس میں ایک دوسرے سے روایت نقل کر رہے ہیں. عن عامر ابن عبداللہ ابن زبیر عن ابیہ قال قلت للزبیری، یہ عن ابیہ ہے نا، یہ عبداللہ ابن زبیر ہے. ابیہ، ابیہ یعنی حضرت عبداللہ ابن زبیر، وہ نقل کر رہتے ہیں حضرت زبیر سے عرض کر رہے ہیں. عبداللہ ابن زبیر بھی صحابی اور حضرت زبیر رضی اللہ تعالیٰ عنہ بھی صحابی، یہ دو صحابی آپس میں ایک دوسرے سے روایت نقل کر رہے ہیں. تیسرا لطیفہ ہے، دادا پوتے کی روایت ہے. عامر ابن عبداللہ ابن زبیر نبیہ قال قلت للزبیری، دیکھ لیا، عامر پوتے، عبداللہ ابن زبیر والد اور حضرت زبیر دادا، پوتا، ابا، دادا، یہ تین لطیفے ہیں سند کے اندر. تو حضرت عبداللہ ابن زبیر رضی اللہ تعالی عنہ کہتے ہیں کہ میں نے ایک دن اپنے والد حضرت زبیر رضی اللہ تعالی عنہ کو کہا کیا کہا،
انی لا اسمعک تحدث عن رسول اللہ صلی اللہ علیہ وسلم. ابا میں آپ کو نہیں سنتا ہوں کہ آپ نبی کریم صلی اللہ علیہ وسلم سے حدیث نقل کرتے ہو. میں نہیں سنتا ہوں آپ کو کہ آپ نبی کریم صلی اللہ علیہ وسلم سے حدیث نقل کرتے ہو. جیسا کہ فلاں اور فلاں حدیث نقل کرتے ہیں, فلاں اور فلاں یعنی حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ, تہاوی شریف, ابن ماجہ شریف, مسند احمد میں صراحت موجود ہے کہ عبداللہ ابن مسعود مراد ہے. تو حضرت عبداللہ ابن زبیر نے اپنے والد زبیر سے کہا, ابا جان جیسے حضرت عبداللہ ابن مسعود جس قدر حدیثیں سناتے ہیں آپ اس قدر حدیثیں نہیں سناتے ہو, آپ بھی حدیث سنائیے نا. دیکھو نہیں حضرت عبداللہ ابن مسعود کتنی حدیثیں سناتے ہیں, آپ بھی سنائیے. یہ ابھارنے کی خاص وجہ کیا, کیوں حضرت عبداللہ ابن زبیر نے حضرت زبیر کو خصوصیت سے ابھارا احادیث سنانے پر؟ نمبر ایک, حضرت زبیر بھی عشرہ مبشرہ میں سے ہیں. ابا آپ تو عشرہ مبشرہ میں سے, آپ بھی سنائیے احادیث. نمبر دو, حضور صلی اللہ علیہ وسلم کے آپ خوفیزاد بھائی ہے, آپ کو بھی حدیثیں سنانی چاہیے. نمبر تین, آپ نبی کریم صلی اللہ علیہ وسلم کے ہم زلف ہے, اس لیے کہ حضرت اسماء بنت ابی بکر ان کے نکاح میں تھے, اسی لیے یہ نبی کریم صلی اللہ علیہ وسلم کے ہم زلف ہوئے. اور حضرت عبداللہ ابن زبیر انہی کے بطن سے ہیں, حضرت اسماء کے بطن سے حضرت عبداللہ ابن زبیر ہے, اسی لیے آپ کو تو اتنی ساری نسبتیں حاصل ہیں, آپ کو حدیثیں خوب سنانی چاہیے. تو حضرت زبیر رضی اللہ تعالیٰ عنہ نے کیا فرمایا, ہما انی لم افارق ہو, میں نبی کریم صلی اللہ علیہ وسلم سے جدا نہیں ہوا, میں حضور سے جدا نہیں ہوا. یعنی بیٹا یہ مت سمجھو کہ میں حدیث اسی لیے کم سناتا ہوں کہ میں حضور سے جدا ہوا تھا, حضور سے الگ رہا تھا, حضور سے دور سور رہا تھا, اسی لیے میں حدیث نہیں سنا رہا ہوں. نہیں, ایمان لانے کے بعد سفر میں, حضر میں حضور کے ساتھ رہا, ایمان لانے کے بعد سفر, حضر میں, مجلس میں, ہر جگہ حضور کے ساتھ رہا. بہت حدیثیں میں نے سنی ہیں لیکن میں سناتا کیوں نہیں ہوں, احتیاط کی وجہ سے, احتیاط کے درجے سے سناتا نہیں ہوں. کیا احتیاط؟ ولیکن سمعت ہو, لیکن میں نے نبی کریم صلی اللہ علیہ وسلم کو ارشاد فرماتے ہوئے سنا, من کذب علی فلیتبوا مقعدہ من النار, جو میرے بارے میں جھوٹ بولے گا وہ اپنا ٹھکانہ جہنم میں بنا لے وے. جس نے بھی میرے بارے میں جھوٹ بولا وہ اپنا ٹھکانہ جہنم کے اندر بنا لے وے. ہے نے بھائی, کتنی بڑی بات فرما دی. جھوٹ جس نے بھی بولا وہ اپنا ٹھکانہ بنا لے وے جہنم کے اندر. بعض روایت میں یبنا لہو بیتن فی النار, उसके लिए आग में एक इमारत बनाई जाएगी, आग में इमारत। बस जब इतना सख्त इरशाद आली सुना है तब से मैं एहतियात बरतता हूँ, तब से मैं एहतियात बरतता हूँ। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बारे में हदीस सुनाने से। तो देखिए ये हजरत थे, इतना करीबी हुजूर से रिश्ता, इतने कदीमुल इस्लाम और इतना ज्यादा हुजूर के साथ ताल्लुक के बावजूद वो हदीस सुनाते नहीं थे, एहतियात बरतते थे कि कहीं कोई झूठी बात निकल न जावे, अगर झूठी बात निकल गई तो हमारी पकड़ हो जाएगी और फजीलत के बजाय अजाब के हकदार बन जाएंगे। इसलिए ये लोग एहतियात बरतते थे, इसीलिए हमें इससे ज्यादा एहतियात बरतना चाहिए। अगर आदमी को हदीस होना यकीनी ना हो तो भाई एक कीमती बात सुन लो, कीमती मजमून सुन लो। ये क्यों कहे कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब तक पुख्तगी के साथ मालूम ना हो वहाँ तक आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ऐसा मत कहो। एक कीमती नसीहत, कीमती बात, बड़ों की बात, इस तरह का जुमला मोहतात अंदाज में कह देने का। पूरा मजमून याद न हो तो खुलासा, मफहूम, माहसल, इस तरह के जुमले एहतियात के इस्तेमाल कर लेने चाहिए। जी ये हजरत अनस रदी अल्लाह ताला अन्हु की रिवायत है। अब 10 साल इन्होंने खिदमत की, अंदाजा लगाओ पूरी मदनी जिंदगी में इन्होंने खिदमत की है, तो 10 साल मदनी जिंदगी में कितनी हदीसें सुनी होगी। तो हजरत अनस से तो देर बन रिवायतें आनी चाहिए, लेकिन हजरत अनस क्या फरमाते हैं, इन्नहु लयमनाउनी, मुझे रोकती है ये बात, अन उहद्दिसकुम हदीसन कसीरा, मैं तुम्हारे सामने बहुत ज्यादा हदीसें बयान करूं, तुम्हारे सामने बहुत ज्यादा हदीसें बयान करूं, इससे मुझे ये बात रोकती है। कौन सी बात रोकती है, अन्न नबी सल्लल्लाहु अलैहि वसल्लम काल, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन तामद अलैया कज़िबन फलियतबव्वा मक़ादहु मिनन नार, जो आदमी मेरे पर जानबूझ करके झूठ बोलेगा वो अपना ठिकाना जहन्नम की आग में बना लेवे। इस हदीस को बहुत से हजरात ने मुतवातिर करार दिया है कि मुतवातिर रिवायत, अशरे मुबशरा से ये रिवायत मनकुल है, बल्कि 200 के करीब सहाबा से इस रिवायत को नकल करना इमाम नवावी ने बतलाया है। हजरत इमाम नवावी रहमतुल्लाह अलैह फरमाते हैं 200 के करीब सहाबा से ये रिवायत मनकुल है कि जो जानबूझ करके नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बारे में झूठ बोले वो अपना ठिकाना जहन्नम की आग में बना लेवे। जी जरा ये सनद समझो भाई, अल जामे उस सही में हजरत इमाम बुखारी रहमतुल्लाह अलैह ने 22 के करीब सुलासियात नकल की है। उसमें ये सबसे पहली सुलासी रिवायत है और बड़ी गजब की बात भी जहन में रखे। अक्सर सुलासियात मक्की इब्ने इब्राहिम से मनकुल है। इमाम बुखारी जो 22 के करीब सुलासियात लाए हैं उसमें अक्सर सुलासियात हजरत मक्की इब्ने इब्राहिम से मनकुल है और मक्की इब्ने इब्राहिम हजरत इमाम अबू हनीफा के शागिर्द हैं। तो इमाम साहब तो इमाम बुखारी के उस्ताद हुए। हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह इमाम बुखारी रहमतुल्लाह अलैह के उस्ताद हुए। और सुलासियात जो इम्तियाज है बुखारी का उसमें अक्सर में उस्ताद ये मक्की इब्ने इब्राहिम है और हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह रूयतन ताबिई है, उसमें कोई शक नहीं है इनके रूयतन ताबिई होने में। अब देखो ये मक्की इब्ने इब्राहिम जो है, मक्की इब्ने इब्राहिम इब्ने बशीर अल बलखी अबू सकन इनकी कुन्नियत है। 115 हिजरी में इनकी वफात है। मक्की इब्ने इब्राहिम की 115 हिजरी में वफात है, बल्कि के रहने वाले थे। उनके उस्ताद हैं यजीद इब्ने अबी उबैद, ये मशहूर सहाबी हजरत सलमा इब्ने अकवअ रदी अल्लाह ताला अन्हो के मौला होते हैं। इनका इंतकाल एक सौ चालीस के ऊपर कुछ हिजरी के अंदर हुआ, 140 के ऊपर हिजरी में इनका इंतकाल हुआ। और वो रिवायत नकल करते हैं हजरत सलमा इब्ने अम्र अल अकवा रदी अल्लाह ताला अन्हो से। सन 74 हिजरी में 80 साल की उम्र में इनका इंतकाल हुआ। हजरत सलमा इब्ने अकवा रदी अल्लाह ताला अन्हो का सन 74 हिजरी में 80 साल की उम्र में इंतकाल हुआ। इमाम बुखारी ने हजरत सलमा से 20 रिवायतें ली है और ये अव्वल सुलासियात में से हैं। यहाँ पर قال سمعت النبي صلى الله عليه وسلم من يقل علي ما لم أقل فليتبوع مقعده من النار। जो आदमी मेरे बारे में ऐसी बात कहे जो मैंने नहीं कही तो अपना ठिकाना जहन्नम में बना लेवे। जो आदमी मेरे बारे में ऐसी बात कहे जो मैंने नहीं कही तो आदमी अपना ठिकाना आग में बना लेवे। इससे मालूम हुआ कि हदीस की इबारत गलत नहीं पढ़नी चाहिए, मैं यकुल अलय मालम अकुल। गलत एराब हुजूर ने नहीं पढ़ा, लिहाजा जो गलत एराब पढ़ेगा वो भी मिसदाक है इस हदीस का। इसलिए हदीस शरीफ का एराब गलत पढ़ना ये भी वईद में शामिल है। अब इस हदीस शरीफ से एक मसले के ऊपर बाज लोगों ने इस्तिदलाल किया है। क्या मसला? रिवायत बिल माना को नाजायज करार दिया है। रिवायत बिल माना को नाजायज करार दिया है कि भाई हुजूर ने फरमाया कि मैं अकुल अलैय मालम अकुल फलियतबावा मकदहु मिनन नार। हालांकि रिवायत बिल माना के अदम जवाज पर इस रिवायत से इस्तिदलाल करना सही नहीं है। रिवायत बिल माना के अदम जवाज पर इस रिवायत से इस्तिदलाल करना सही नहीं है। नंबर एक, क्यों सही नहीं? पहली वजह समझो, मैं अकुल अलय मालम अकुल, कौल से लब्ज और माना का मजमुआ मुराद है। कौल से सिर्फ कौल मुराद नहीं है, कौल से लब्ज और माना दोनों का मजमुआ मुराद है। नंबर दो, बाज मरतबा सिर्फ माना को भी कौल कहते हैं। तीसरी बात, कुरान मजीद में हजरत मूसा अलैहि सलाम के कौल की अलग अलग ताबीर आई है। हालांकि मूसा अलैहि सलाम ने सिर्फ एक तरह का लफ्ज बोला होगा अल्लाह के सामने, देखो कुरान में चंद जगहों पर मूसा अलैहि सलाम का वाकया आया, हर जगह ताबीर अलग अलग आई। खुद बारी ताला रिवायत भी माना कर रहे हैं, मूसा अलैहि सलाम की बात की हिकायत करने में खुद बारी ताला रिवायत भी माना कर रहे हैं गोया के, इसलिए कि मूसा अलैहि सलाम ने थोड़े अलग अलग अल्फाज इस्तेमाल किए। उन्होंने तो बारी ताला के सवाल के जवाब में एक ही तरह का लफ्ज इस्तेमाल किया, लेकिन कहीं किसी आयत में ये ताबीर, दूसरी आयत में वो ताबीर, तीसरी आयत में वो ताबीर। मालूम हुआ कि रिवायत बिल माना तो खुद कुरान से साबित है, इसलिए इसके अंदर किसी तरह की कोई कबाहत नहीं है। हाँ, इतना एहतियात रखो रिवायत बिल माना करने में कि हदीस शरीफ का मिसदाक बदलने न पावे। इरशाद आली का जो मकसूद है वो बदलना नहीं चाहिए, यानी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के फरमान आली का जो मंशा है, जो खुलासा है, जो मिसदाक है, वो बदलने न पावे। ये असल चीज उसमें लिहाज करने की होती है। जैसे कहा कि भाई आपको कहा गया है कि ये काम मत करो, अब ये काम मत करो उसकी ताबीर आप किसी भी लफ्ज में कर लो, खुलासा ये होना चाहिए ये काम नहीं करना है, बस इसकी जो चाहे ताबीर आप अपना लो। इसको कहते हैं रिवायत बिल माना। और ये जो अहादीस का जो जखीरा है वो रिवायत बिल माना अक्सर है, इसलिए कि जो बात नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाई, साहबा अपने अपने तौर पर अपने अपने अल्फाज में उसकी ताबीरात करके उम्मत तक पहुंचाते हैं, इसलिए रिवायत बिल माना के अंदर कोई कबाहत नहीं है। एक और मसला समझो। जिन रिवायतों के अंदर शदीद ज़ौफ होता है, शदीद ज़ौफ और कमजोरी वाली रिवायत, वो फजाइल के बाब में भी मकबूल नहीं है। शदीद ज़ौफ वाली रिवायत है, मामूली ज़ौफ वाली रिवायत तो फजाइल में मकबूल है, मामूली ज़ौफ वाली रिवायत फजाइल में मकबूल है, शदीद ज़ौफ वाली रिवायत फजाइल में मकबूल नहीं है। दूसरा मसला, कोई हुक्म पहले किसी सही हदीस से साबित हो, कोई हुक्म पहले किसी सही हदीस से साबित हो तो ज़ईफ हदीस से उसकी ताईद और तकवीयत मजीद हो सकती है। यानी नफ्से मसला तो सही हदीस से साबित है, ज़ईफ हदीस से उसकी ताईद तकवीयत ज़ायदा हो सकती है, लेकिन ज़ईफ हदीस से नया हुक्म साबित नहीं हो सकता, ज़ईफ हदीस से कोई नया हुक्म साबित नहीं हो सकता। यहाँ तक के मसनून मुस्तहब फजाइल वाला हुक्म भी साबित नहीं हो सकता। यह अहम और बुनियादी मसला है, इसको जहन के अंदर हमेशा रखना चाहिए। जी सल्लल्लाहु अलैहि वसल्लम। हजरत अबू हुरैरा रदी अल्लाहु ताला अन्हु अन्हुम से मनकुल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम मेरा नाम रखो लेकिन मेरी कुन्नियत को मत इख्तियार करो। तुम मेरे नाम पर नाम तो रखो लेकिन मेरी कुन्नियत पर कुन्नियत मत बनाओ। इस जुमले को जरा समझो, अरब में बड़े आदमी को नाम से पुकारते नहीं थे, अरब में आम रिवाज था बड़े आदमी को नाम से पुकारते नहीं थे। कोई भी या मोहम्मद कहके पुकारता नहीं था, बहुत कम। पीछे भी आपने देखा रिवायत में जहाँ या मोहम्मद का लफ्ज आया फौरन तावील होती थी। तो अरब में बड़े आदमी को नाम से पुकारते नहीं थे, इसीलिए या मोहम्मद कहकर पुकारने का अरब में मक्का में मदीना में बिल्कुल रिवाज नहीं था। इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपना नाम रखने की इजाज़त मरहमत फरमाई कि मेरे नाम पर तुम लोग नाम रख सकते हो। अलबत्ता कुन्नियतों से पुकारने का अरब में रिवाज था, कुन्नियत से लोग पुकारा करते थे। यहूद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को आम तौर पर अबुल कासिम कहते थे, मुसलमान या रसूल अल्लाह कहते थे। तो कुन्नियत से पुकारने का आम रिवाज था, इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कुन्नियत से पुकारने से मना फरमाया और उसमें इश्तिबाह का खतरा था। खतरा नहीं था, इश्तिबाह वाके भी हुआ। एक मर्तबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बाजार में तशरीफ ले जा रहे थे, किसी ने या अबुल कासिम के पुकारा। हुजूर उसकी तरफ मुतवज्जे हुए तो कहने लगे, मैंने आपको नहीं पुकारा, कोई अबुल कासिम नाम का कोई और था, का इनको पुकारा। हुआ ऐसा वाकया, हकीकत में हुआ। इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी कुन्नियत इख्तियार करने से मना फरमाया। अब कुन्नियत इख्तियार करने से जो मना फरमाया, ये मुमानअत ली गई रही थी, मुमानअत ली जाती ही नहीं थी। यानी इस कुन्नियत के अंदर कोई जाती बुराई नहीं है, ली गई रही के इश्तिबा न हो जाए, हुजूर को तकलीफ न हो जाए। और जहां मुमानअत ली गई रही होती है वो फी नफ्स ही जवाज होता है। जहां भी मुमानात ली गई रही होगी वो फी नफ्स ही जवाज होता है कि भाई ये चीज जायज है, लेकिन इस वजह से अभी आपके लिए मुमानात है। फी नफ्स ही जायज, जो भी मुमानात ली गई रही हो। इसलिए अब जब हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम दुनिया में तशरीफ नहीं रखते हैं तो अब ये अबुल कासिम कुन्नियत जायज है, क्योंकि वो वजह खत्म हो गई इश्तिबा वाली। इसीलिए अबुल कासिम कुन्नियत रखना जायज है। अहनाफ का तो मसला ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम का नाम और आप सल्लल्लाहु अलैहि वसल्लम की कुन्नियत दोनों जायज है। हुजूर का नाम भी रखो, हुजूर की कुन्नियत भी रखो, जायज है। मोहम्मद नाम भी रखो, अबुल कासिम भी रखो, जायज है। इमाम शाफी रहमतुल्लाह अलैह के यहाँ मना है। देखे भाई, हुजूर ने मना फरमाया इसलिए मना। हम कहते हैं कि वो मुमानात ली गई रही थी, मुमानात ली गई रही थी। अब जो हजरात मुमानात के कायल है, बहुत से मुतलकन मुमानात के कायल है, बास कराहते तंजीही के कायल हैं, बास कहते हैं कि नाम और कुन्नियत दोनों जमा नहीं कर सकते, बास कहते हैं कि लफ्ज़े मोहम्मद नाम रखोगे तो लोग गाली वाली निस्बत करेंगे, यानी जैसे कि आपस में एक दूसरे को गाली देते हैं, बुरा भला कहते हैं, तो नाम मोहम्मद होगा तो गाली की निस्बत मोहम्मद लफ्ज के साथ हो जाएगी, बुरे भले अल्फाज की निस्बत मोहम्मद नाम के साथ हो जाएगी। इसलिए अदबन मना लिखते हैं बाज लोग। इमाम मालिक तो फरिश्ते वाले नाम रखना भी मकरूह फरमाते हैं कि जिब्राइल, इसराफील, मिकाइल, इजराइल, रिजवान, मालिक, ये जो मलाइका के नाम है ये नाम भी मत रखो। बहरहाल अहनाफ के यहाँ इसकी इजाजत है, कोई हर्ज नहीं है। वमन रआनी फिल मनामी फकद रआनी, और जिसने मुझको ख्वाब में देखा उसने मुझको देखा, यानी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ख्वाब में देखा, उसने हकीकत में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को देखा। बहुत बड़ी बशारत है, बहुत बड़ी बशारत। فَإِنَّ الشَّيْطَانَ لَا يَتَمَثَّلُ فِي سُورَتِ, اس لئے کہ شیطان میری صورت میں متمثل ہو کر کے نہیں آ سکتا. شیطان میری صورت میں متمثل ہو کر کے نہیں آ سکتا. حضور کی صورت اپنا کے شیطان نہیں آ سکتا. کیوں نہیں آ سکتا وہ سمجھو. شیطان دلال محض ہے اور نبی کریم صلی اللہ علیہ وسلم ہدایت محض ہے. شیطان دلال محض, نبی کریم صلی اللہ علیہ وسلم ہدایت محض. اس وجہ سے شیطان نبی کریم صلی اللہ علیہ وسلم کی صورت میں نہیں آ سکتا. دیکھو یاد رکھو, شیطان باری تعالی کی شکل میں آ سکتا ہے, یعنی یوں کہہ سکتا ہے کہ میں تمہارا اللہ ہوں. یہ مطلب کوئی ایسی شکل اپنا کے آوے اور کہے انسان کو خواب میں یا بیداری میں میں تیرا خدا ہوں, میں اللہ ہوں, یہ کہہ سکتا ہے. لیکن نبی کریم صلی اللہ علیہ وسلم کی صورت نہیں اپنا سکتا شیطان. کیوں نہیں اپنا سکتا بتلایا, اللہ کی کیوں اپنا سکتا ہے؟ اللہ سبحانہ و تعالیٰ کی جو ذات ہے وہ ہدایت کے بھی مظہر ہے, ضلالت کی بھی مظہر ہے. یضل من یشاء و یہدی من یشاء, ضلالت کے بھی مظہر ہے, ہدایت کے بھی مظہر ہے. اس لیے شیطان کسی ایسی شکل میں آ کر یہ کہہ سکتا ہے کہ میں تمہارا خدا ہوں, لیکن نبی کریم صلی اللہ علیہ وسلم تو ہدایت محض ہے. اس لیے وہ واقعہ آپ نے پڑھا ہے شیخ عبد القادر جیلانی والا, اس میں بھی تو وہی ہوا تھا کہ شیطان اندھیری رات میں آسمان پر چھا گیا ایک روشنی کی شکل کے اندر, پورا افق روشنی سے بھر گیا, پھر وہ روشنی سمٹ کر کے جو ہے ایک شکل بن گئی, اور پھر وہ شکل شیخ عبد القادر جیلانی سے مخاطب ہوتی ہے کہ میں تمہارا اللہ ہوں, تم نے میری بہت عبادت اور اطاعت کر لی, اب تم جو چاہے وہ کرو. تو شیخ نے فوراً اعوذ باللہ من الشیطان الرجیم پڑھا تو پانی کے چند قطرے ٹپکے, شیطان سامنے آ کے متمثل ہوا اور کہنے لگا کہ اس حربے کو چلا کر کے میں نے اتنے عابدوں کو گمراہ کر دیا تھا. عبد القادر, تمہارے علم کی برکت سے بچ گئے. تو کبھی اس نے جاتے جاتے بھی حربہ چلایا کہ عبد القادر تمہارے علم کی برکت سے بچ گئے. تو علم اور معرفت والے آدمی تھے. تو کہنے لگے ملعون, میں اپنے علم سے نہیں بچا ہوں, میں اپنے اللہ کے فضل سے بچا ہوں. تو شیطان اللہ کی شکل کا دعویٰ کر سکتا ہے. وَمَنْ كَذَبَ عَلَيَّ مُتَعَمِّدًا فَلْيَتَبَوَّأْ مَقْعَدَهُ مِنَ النَّارِ. یہ ہے ترجمت الباب سے مناسبت. اور جو آدمی میرے اوپر جھوٹ باندھے جان بوجھ کر کے, وہ اپنا ٹھکانہ جہنم کی آگ میں بنا لے وے. یہ ہے ترجمت الباب سے مناسبت. اب حدیث شریف کے متعلق چند اہم امور ہیں, خاص کر کے بیچ میں جو جملہ مبارک آیا اس کے متعلق ضروری تفصیلات ہیں. خواب, ساڑھے پانچ کی جماعت ہے, پہلی قسم, اللہ تعالی کی طرف سے کسی چیز کی بشارت یا الہام کے طور پر یا کسی اور مقصد کے لیے دکھایا جاتا ہے. خواب کی پہلی قسم جو اللہ تعالی کی طرف سے کسی بشارت یا الہام کے طور پر یا کسی خاص مقصد کے لیے دکھایا جاتا ہے. کیا مقصد ہوتا ہے وہ تو اللہ ہی بہتر جانے. یہ خواب ہوتا ہے من اللہ سبحانہ و تعالی, یہ پہلی قسم کا خواب ہوتا ہے من اللہ سبحانہ و تعالی. نمبر دو, ادغاس احلام, جو انسان کی قوت متخیلہ, انسان کے دماغ میں جو خیالات پیدا کرتی ہے, اس کے نتیجے میں جو خواب آتا ہے, قوت متخیلہ, خیالی جگت, قوت متخیلہ, انسان کے دماغ میں جو خیالات پیدا کرتی ہیں اس کے نتیجے میں بھی خواب نظر آتے ہیں. وہ کہتے ہیں ادغاس احلام, منتشر خیالات کا مجموعہ. نمبر تین, من الشیطان, تیسری قسم ہوتی ہے من الشیطان, شیطان تصرف کر کے خواب دکھاتا ہے. انسان کے دماغ میں تصرفات کر کے کوئی خواب دکھلاتا ہے. یہ تین طرح کے خواب ہوتے ہیں. اب یہ جو تیسری قسم کا خواب ہے اس میں تو نبی کریم صلی اللہ علیہ وسلم کی زیارت ہو نہیں سکتی, کیونکہ وہ تو من جانب شیطان ہے اور شیطان نبی کریم صلی اللہ علیہ وسلم کی صورت اختیار نہیں کر سکتا. اسی لیے اس تیسری قسم کے خواب میں نبی کریم صلی اللہ علیہ وسلم کی زیارت ہو نہیں سکتی, یہ طے شدہ ہے. البتہ جو پہلی قسم ہے من جانب اللہ, وہ پہلی قسم کے اندر نبی کریم صلی اللہ علیہ وسلم کی زیارت ممکن ہے. پہلی قسم کے خواب میں نبی کریم صلی اللہ علیہ وسلم کی زیارت ممکن ہے. تو تیسری قسم میں زیارت ہو ہی نہیں سکتی, پہلی قسم میں زیارت ممکن ہے. دوسری جو قسم ہے اس میں ائمہ کا اختلاف ہے. بعض حضرات کہتے ہیں کہ دوسری قسم میں بھی نبی کریم صلی اللہ علیہ وسلم کی زیارت ہو سکتی ہے, اور دوسرے علماء منع کرتے ہیں. تو دوسری قسم کے بارے میں یعنی متخیلہ, بعض علماء کرام اس بات کی طرف گئے ہیں کہ قسم ثانی میں نبی کریم صلی اللہ علیہ وسلم کی زیارت ممکن ہے, اور بسرے علماء کہتے ہیں کہ قسم ثانی میں نبی کریم صلی اللہ علیہ وسلم کی زیارت نہیں ہو سکتی. باقی وقت بات